10-15 साल पहले, और मुझे खुद भी याद नहीं रहा कि इस साल में यहाँ 2-3 दिन के लिए हाजिर हुआ था, लेकिन चूंकि बहुत टाइम हो गया, अब यहाँ जो जवान बच्चे हैं उनसे ज़ाहिर है उनमें से कुछ शायद नाम ही हों उस टाइम के, तो ये चंद पॉइंट्स तेज़ी से रस कर देते हैं। हमारा पहला पॉइंट ये होता है कि बाज़ बात किसी सोसाइटी के अंदर नॉलेज बहुत ज़्यादा हो जाती है लेकिन प्रैक्टिस बहुत पीछे रह जाती है। अल्लाह ने दीन लाइब्रेरीज को भरने के लिए नहीं भेजा, अल्लाह ने दीन दिमागों को नॉलेज से भरने के लिए नहीं भेजा, अल्लाह ने दीन भेजा प्रैक्टिस के लिए, अमल के लिए। तो ये मेरा पहला पॉइंट है, ये कि भाई हमारा काम सिर्फ इतना नहीं होना चाहिए कि हम नॉलेज डिलीवर करें, हमारा काम ये होना चाहिए कि हम खुद भी और सुनने वाले भी प्रैक्टिस में आगे बढ़ें, उस इल्म के ऊपर अमल करें। तो ये मेरा पहला पॉइंट इसी के ऊपर है और आखिर तक हमारी कोशिश इस पर रहेगी कि भाई जो कुछ हम कह रहे हैं आप उसके ऊपर अमल कैसे करेंगे और हम कोई ऐसी बात रोजाना कहें जिस पर आप अमल कर सकें। और आप भी कोशिश ये कीजिएगा कि आप सिर्फ नॉलेज में इजाफे के लिए यहाँ नहीं आएँ, इल्म बढ़ाने के लिए ना आएँ बल्कि अमल को बढ़ाने के लिए आएँ, और इंशाअल्लाह परवरदिगार हम सब को इस अमल के ज़रिए से अहले बैत अत्हार का और ज़्यादा क़ुर्ब नसीब करवाएँ। سید الشہداء کی نظر لطف کو حاصل کرنے کے لیے درود بھیج محمد علیہ وسلم
سید الشہداء کی عزاداری سے جو میرے اندر تبدیلی آنی ہے وہ
तब्दीली क्या है, जो मुझे मिलना है वो चीज़ क्या है, तो फिर क्या फ़ायदा होगा। फ़ायदा ये होगा कि अगर इतने लोग यहाँ पर आए अपना टाइम दें तो वो एक ओरिएंटेशन के साथ आए कि भाई ये हमें चीज़ चाहिए, और वो जो चीज़ आपको चाहिए वहाँ पे अगला क्वेश्चन भी उसके ऊपर बढ़ा दें आप, कि जो आपको चाहिए ये इसका फ़ायदा सिर्फ आपको होगा या सोसाइटी को भी होगा। ये ओरिएंटेशन भी बहुत मुश्किल है, क्योंकि बार बार इंसान धीमे काम कर रहा होता है, ये नहीं समझ पा रहा होता इसकी डेप्थ कितनी है, आज़ादारी की डेप्थ कितनी है। इसको ज़रा सा नज़दीक लाने के लिए एक मिसाल दूंगा, दुरूद भेजेगा मोहम्मद और मोहम्मद, बहुत सारे लोग अभी ज़्यादा दूर भी गए हैं अलहमदिल्ला, खुदा के साथ सामने दुआ करते हैं खुदा तमाम ज़ाहरीन की ज़्यादतों को अपनी बारगाह में कबूल फरमा, इन सब को इज़्ज़त आबरू सलामती के साथ अपने अवतान पर और अपने मराकज़ पर पहुँचने की सआदत नसीब फरमाए। सैयद शहदा की मोहब्बत के साथ लेकर के सब लोग ज़्यारत पे गए हुए, इसी तरह से बहुत सारे लोग हज पे जाते हैं। तो मैं अपने आपसे एक सवाल पूछता हूँ ये कि भाई अगर एक सोसाइटी से 1000 लोग ज़्यारत के ऊपर गए सैयद शहदा की ज़्यारत पर अरबईन पर, और एज्यूम करते हैं कि उन्होंने वॉक भी किया है, इससे इम्पैक्ट क्या होना चाहिए था, असर क्या पड़ना चाहिए था। जनरल टर्म में देख लेते हैं, मिसाल के तौर पर 25 लाख मुसलमान हज करते हैं, 2.5 मिलियन बहुत बड़ा नंबर है इनके पास, अलबत्त ज़्यारत के मुकाबले में अरबईन के मुकाबले में तो कुछ भी नहीं है, लेकिन मसलन 2.5 मिलियन लोग हज पे करने जाते हैं, इस हज का फ़ायदा क्या होना चाहिए था। फिर एक अगला क्वेश्चन, सोसाइटी पर कोई फ़र्क पड़ना चाहिए या नहीं पड़ना चाहिए। मसलन अभी हमारे पास जो रिपोर्ट्स हैं, जैसे कि हम सब लोग सुन रहे हैं, तकरीबन 20 मिलियन और मोर देन 20 मिलियन 30 मिलियन तक की बातें हो रही है, 30 मिलियन तक लोग सैयद शहदा की ज़्यारत पे गए, ये जो लोग जा रहे हैं इससे दुनिया पर क्या असर पड़ना चाहिए, तो ये मुझे और आपको बहुत अच्छी तरह देखना चाहिए ताकि हमारी ओरिएंटेशन क्लियर हो कि हमें क्या हासिल करना है, और उसको लेकर फिर हम यहाँ से बाहर जाए। एक बार फिर दुरूद भेजिएगा मोहम्मद और मोहम्मद, लेकिन मैं यहाँ कुछ और कह रहा हूँ, और इसकी मुनासबत से कह रहा हूँ कि यहाँ बहुत पहले आया था, तो जब मैं पहली दफ़ा आया था यहाँ पर मुझे खुद भी याद नहीं, 2004 था या 5 था पता नहीं कौन सा साल था, तो एक टॉपिक मैंने यहाँ पे बोला था 2-3 दिन के लिए, उस ज़माने में मैं उस टॉपिक के ऊपर बहुत ज़्यादा बात कर रहा था, मैं अभी दोबारा उसको टच कर लेता हूँ थोड़ा सा जल्दी से। और टॉपिक बहुत सादा सी एक बात थी, वो ये कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन, हम सब लोग अपने बार में इमाम का इंतज़ार कर रहे हैं, उनकी ज़ात पर दुरूद भेजेगा मोहम्मद और मोहम्मद। मैं जहन नहीं आता था कि भाई हम सब लोग इमाम का इंतज़ार कर रहे हैं, और यहाँ पे जितने लोग बैठे हैं उनसे ये पूछें कि आप अपने इमाम की नुसरत के लिए उनकी मदद करने के लिए जाना चाहेंगे या नहीं जाना चाहेंगे। तो कोई इस छत के नीचे ये नहीं कह रहा हूँ अल्लाह ताला, या जो सुन रहे होंगे कहीं और बैठकर बाद में सुनेंगे, कोई नहीं कहेगा मैं नहीं जाना चाहता, सब कहेंगे हम जाना चाहते हैं। ये भी उनसे पूछ रहा हूँ कि भाई आप अपनी नेक्स्ट जनरेशन के लिए जो सबसे बड़ी ख्वाहिश अपने जहन में रखते हैं वो क्या है। मसलन इसके कंपैरिजन में मसलन मुझसे कोई पूछे भाई तुम्हारी अपनी नेक्स्ट जनरेशन के लिए ख्वाहिश क्या है, मसलन तुम्हारे बच्चे सब के सब PhDs हो जाएं, सब के सब वेल्थिएस्ट हो जाएं, सब के सब बहुत मशहूर हो जाएं, या इसके अगेंस्ट, मुमकिन है दोनों हो जाएं, लेकिन इसके अगेंस्ट ये सब ना हो और वो इमाम की नुसरत करने के लिए इमाम के पास पहुंच जाए, तो तुम्हें क्या चाहिए। तो मेरा अपने ख्याल है हम में से कोई यहाँ पे नहीं होगा कि मुझे बच्चों के लिए PhDs चाहिए, मुझे ये चाहिए, हम कहेंगे नहीं अगर वो सब ना हो लेकिन मेरे बच्चे अपने इमाम की मदद करने के लिए पहुँच जाए उनके पास, तो ये मेरे लिए ज़्यादा बड़ा रिकॉर्ड है। अगर ऐसा है तो फिर अपने आप से एक सवाल पूछना चाहिए, वो इमाम जो तशरीफ लाएंगे तो क्या लगेगा, क्योंकि फिर मेरे बच्चे ने वही करना है और मैंने भी फिर वही करना है, और इसका मतलब यह कि इमाम इस बार भी मुझसे वही चाहेंगे। अगर इमाम तशरीफ लाएंगे तो जो काम करेंगे वो अभी मुझसे क्या चाहेंगे कि मैं भी वही काम करूँ, تو میں بہت مختصر کرتے ہوئے اس کو لاؤں گا اس بات کے اوپر کہ بھائی ساری چیزیں سمرائز ہوتی ہیں ایک جملے کے اندر. تمام جتنا بھی معصومین علیہ السلام نے وقت کے امام کے حوالے سے بتایا کہ وہ آئیں گے تو کیا کریں گے, ایک جملے کے اندر سمرائز کیا ہے. وہ جملہ ہم سب نے بچپن سے سنا ہے, میں آپ کی خدمت میں عرض کروں گا. فَمَنْ يَمْلَأُ الْأَرْضَ قِسْطًا وَعَدْلًا كَمَا مُلِئَتْ ظُلْمًا وَجَوْرًا. وہ تشریف لائیں گے اور زمین کو عدل اور انصاف سے بھر دیں گے جیسا کہ زمین ظلم اور جور سے بھری ہوگی. اگر یہ دو باتیں ہم قبول کرتے ہیں کہ مجھے اپنے امام کی نصرت کرنی ہے, یہ میری زندگی کا سب سے بڑا آبجیکٹو ہے, میں چاہتا ہوں میرے بچے امام کی نصرت کریں اور یہ میرا سب سے بڑا آبجیکٹو ہے, اور امام تشریف لائیں گے تو وہ یہ کریں گے کہ زمین کو عدل انصاف سے بھریں گے جیسا وہ ظلم و جور سے بھری ہوگی, امام ظلم سے لڑیں گے, تو پھر مجھے اپنی زندگی میں ایک پوائنٹ بالکل کلیئرلی پتا ہونا چاہیے, ظلم کیا ہے اور اس سے لڑتے کیسے. اگر میرے لیے یہ پوائنٹ کلیئر نہیں ہے, یعنی میرے لیے امپورٹنٹ نہیں ہے, اس کا مطلب ہے میرا امام کے ایجنڈے سے کوئی زیادہ تعلق نہیں پریکٹیکلی. تو اگر مثال کے طور پہ میں چاہتا ہوں کہ نہیں, میں تو ہر روز دعا کرتا ہوں اللہم کل ولی ایک, میں ہر روز دعا احد پڑھتا ہوں, میں ہر جمعے کے دن جیسے آج کے دن جمعہ تھا مثلا کچھ اعمال انجام دیتا ہوں اپنے امام کے لیے, میں یہ سارے کام کرتا ہوں, لیکن مجھے نعوذ باللہ تعالی اس سے کوئی غرض نہیں کہ امام کیا کرے. تو یہ کانٹرڈکشن ہے, ایک طرف سے آپ کہہ رہے ہو اپنے امام کی پرواہ ہے اور دوسری طرف سے نعوذ باللہ تعالی کو مجھ سے کیا مجھے پرواہ نہیں کہ وہ کیا کریں گے, یہ تو کانٹرڈکشن ہے. یہ تو آپ اس کا مطلب سنسیئر نہیں ہوا میں اگر میں یہ بات کہوں. تو مجھے یہ سمجھ میں آتا ہے, میں تیسرے پوائنٹ کے طور پر خدمت میں عرض کروں گا, جتنا بھی آپ محنت کر سکتے ہیں اپنی زندگی کے اندر انٹلیکچولی پریکٹیکلی اس کو ایکسپلور کریں, یہ جو انجسٹس ہے جس سے امام لڑنے کے لیے آئیں گے, یہ انجسٹس کیا ہے, اس کس چیز کو ہم انجسٹس کہتے ہیں, اور وہ جو امام جسٹس لے کر آئیں گے یہ جسٹس کیا ہے جس کو امام لے کر آئیں گے. تو یہ تین پوائنٹس آپ کی خدمت میں عرض کروں گا, اور اب اسی کو تھوڑا سا کنیکٹ کرتے ہوئے ایک ٹاپک کو لے کے چلیں گے. درود بھیجے گا محمد علی محمد. چونکہ پہلا دن ہے, پہلا دن معمول میں انٹروڈکشن بھی چلا جاتا ہے اور ٹائم تو بہت ہی کم ہوتا ہے ظاہر ہے, تو یہ بھی عرض کرتا چلوں کہ میں درود بہت زیادہ بھجواتا ہوں, میں درود بہت زیادہ بھجواتا ہوں. اس کی دو تین وجہ ہوتی ہیں. پہلی وجہ تو یہ ہوتی ہے کہ مجھے یہ سمجھ میں نہیں آ رہا ہوتا کہ سننے والوں کو سمجھ میں آ رہا ہے یا نہیں آ رہا, تو میں ٹیسٹ کرتا رہتا ہوں کہ بھائی ان کو سمجھ میں آ رہا ہے یا نہیں آ رہا. دوسری بات یہ ہوتی ہے کہ میں چاہتا ہوں کہ کچھ میننگز اپنے دماغ میں کلیکٹ کروں, اور مجھے پتا ہوتا ہے کہ میری طاقت میں نہیں ہے کام, تو میں درود بھجواتا ہوں تاکہ ان کی بلیسنگز کی وجہ سے اور ان کی فیور کی وجہ سے خدا تعالیٰ صحیح چیزیں دماغ کے اندر ڈال دے. اور تیسری بات جو مجھے سمجھ میں آتی ہے وہ یہ کہ درود کی ایک نورانیت ہوتی ہے. ہم لوگ ان میٹیریل چیزوں سے سب کمفرٹس لا سکتے ہیں, نورانیت نہیں لا سکتے. یہ جو انلائٹمنٹ ہے ایک نورانیت ہے, یہ نورانیت درود سے آتی ہے, یہ اللہ نبی اور ان کی اولاد کے ذکر سے آتی ہے, لیکن ایک کنڈیشن, آپ اس کو سوچیں گے, صرف زبان سے نہیں کیا, آپ اس کو سوچیں. جو مجھے ڈر ہے وہ یہ ہے کہ ہمارے یہاں بہت زیادہ درود بھیجنے والے فاتحہ پڑھنے والے کانسیپٹ پہ کام نہیں کر رہے, صرف زبان سے کہتے ہیں, یہ مجھے ڈر ہے. تو میں پہلے دن سے آپ کی خدمت میں عرض کر رہا ہوں اور بعد میں بھی شاید دوبارہ کہیں دہراؤں گا, وہ یہ کہ آپ جب درود پڑھیں تو ان کانسیپٹس کے اوپر ضرور تھوڑا سا اپنے ذہن کو لگائیں, ورنہ یہ درود صرف زبان سے ہوگا اس کے پیچھے نورانیت نہیں آئے گی. تو درود صرف زبان سے مت کہیں, درود کو کچھ نہ کچھ سوچنے کی کوشش کریں اور سوچ کر اس جملے کو ان جملات کو ادا کریں, اور اس کے بعد جب آپ سوچ کے کہیں گے تو انشاءاللہ آپ کی اپنی اسپریچوئلٹی میں اضافہ ہوگا, آپ کی جو گیدرنگ ہے اس کے اندر نورانیت بڑھے گی, اور انشاءاللہ ہمیں خدا تیار کرے گا کہ ہم اس کے علم کو لے سکیں, اس کو سیکھ سکیں اور اس کے اوپر عمل کر سکیں انشاءاللہ تعالیٰ. ایک بار پھر درود بھیجیں محمد علی محمد. باتوں کے ساتھ میں ایک ٹاپک کو لے کر آپ کی خدمت میں عرض کرنا چاہ رہا ہوں, اس کا تعلق بھی انہیں تین باتوں سے ہے. یعنی آپ کی پریکٹسز میں اضافہ ہو, آپ کی ایک خاص انٹینشن ہو کسی کام کو کرنے کی, اور جو کچھ بھی ہم کریں اس سے ہم اپنے امام کی ایک مدد کر سکتے ہیں, ایک مدد کر سکتے ہیں. اب اپنی بات کو کنوے کرنے کے لیے تھوڑا سا ایک بیک گراؤنڈ عرض کروں گا اور اس کے بعد انشاءاللہ اس کو شروع کریں گے. ایک بار پھر درود بھیجے گا محمد علیہ وسلم. بعض اوقات کوئی سسٹم کام کر رہا ہوتا ہے اور اپیرنٹلی بہت صحیح کام کر رہا ہوتا ہے, بہت اچھا کام کر رہا ہوتا ہے. میں معاملہ مثال دیتا ہوں اسکول کی. آپ کے یہاں میں ایک اسکول ہے, ہم نے اس کے اندر میں پتہ ہے ان شاء اللہ اچھا ہی ہوگا, لیکن معمولاً جو ہوتا ہے وہ یہ ہوتا ہے اسکولس کے اندر, وہ یہ کہ سب کام صحیح چل رہا ہوتا ہے, اسکول چلتا ہے, بچے پڑھ رہے ہوتے ہیں, ٹیچرس پڑھا رہے ہوتے ہیں, پیریڈس ہو رہے ہوتے ہیں, رپورٹس ہو رہی ہوتی ہیں, اور اسائنمنٹس ہوتے ہیں, اور ایگزامس ہوتے ہیں, ایگزامس کے ریزلٹس ہوتے ہیں, پھر اس کے اندر سرٹیفکیشنس ہوتی ہیں, ڈگریز ہوتی ہیں. صرف ایک پرابلم ہے, سب کچھ ہوتا ہے, پیسہ بھی پیچھے بہت ہوتا ہے. ایک پرابلم, نالج نہیں ہوتی, علم نہیں ہوتا, باقی سب کچھ ہوتا ہے. اب ایک کوشچن ہے, یہ سسٹم کس کے لیے بنا تھا؟ یہ سسٹم بنتے ہیں, بنے تھے نالج کے لیے, علم کے لیے. اچھا اگر یہ سسٹم سارے کام کرے علم نہ دے تو ہمیں اس کو کیا بولیں؟ اس کی ایک اور مثال دیتا ہوں. فرض کریں میرے پاس ایک گاڑی ہے, ایک کار ہے, بہترین اپیئرنس, ایروڈائنمکس بہترین, اس کی ٹائرز بیوٹیفل, سب کچھ اچھا ہے, اندر بیٹھو تو لگتا ہے جیسے پتہ نہیں کہاں پر آ گئے. صرف ایک پرابلم ہے, چلتی نہیں. صرف ایک پرابلم, چلتی نہیں. وہ ایک آدمی نے کسی مریض کا آپریشن کیا تو باہر اس کے سارے رشتے دار کھڑے تھے, تو جو رشتے دار کھڑے تھے انہوں نے ڈاکٹر سے پوچھا کہ ڈاکٹر صاحب کیسا ہوا آپریشن؟ اس نے کہا بہترین ہوا, ہم نے بالکل صحیح جگہ مارک کیا, ہم نے بالکل صحیح جگہ کاٹا, جو نکالنا تھا وہ نکال لیا, بعد میں اسٹرچنگ کر دی, ایوری تھنگ از پرفیکٹ. صرف ایک پرابلم ہے, مریض مر گیا. صرف ایک ایک خطرہ مجھے دین کے بارے میں لگا ہوا ہے. میں میکینک نہیں ہوں آپ کی گاڑیاں دیکھوں گا, میں ڈاکٹر نہیں ہوں آپ کی ڈیزیز دیکھوں گا, میں آرکیٹیکٹ بھی نہیں ہوں کہ آپ کی بلڈنگ دیکھوں گا. ان سب میں میرا انٹرسٹ ہے لیکن میں وہ نہیں ہوں. لیکن میں کیا ہوں؟ میں ایک ریلیجیس اسٹوڈنٹ ہوں, تو میں کیا چیک کروں گا؟ میں دین چیک کروں گا, دین کیسا ہے. جہاں کہیں آج کل میں جا رہا ہوں مجھے لوگوں کے دین کے بارے میں یہ ڈر نہیں ہے کہ ان کی بلڈنگ کی کنسٹرکشن کیسی ہے, ان کے جو ریچولز ہیں اس کی فریکوینسی کتنی ہے, اس کو کرنے میں کتنی وہ ڈیپتھ میں جاتے ہیں, ڈیٹیلز میں جاتے ہیں, کس طرح اناؤنسمنٹ ہوتی ہے, کون سی ویب سائٹس کے اوپر ریفلیکٹ ہوتی ہے. مجھے ایک اور پرابلم ہے, وہ کیا ہے؟ وہ یہ کہ ان سب کے پیچھے جو دین نے ان کو دینا تھا وہ ملا یا نہیں ملا, یہ پرابلم. یہ یہاں پہ پرابلم بنی ہوئی پوری دنیا میں, یہاں کی بات نہیں کر رہا ہوں, پوری دنیا میں یہ پرابلم بنی ہوئی. ایک اس کی ایک آئیکونک مثال میں آپ کو کیا اس کی آئیکونک مثال دوں گا. مثلاً آپ کوئی مسجد سوچیے, دنیا کی بڑی بڑی مسجدیں بنی ہوئی ہیں, ہنڈریڈ آف ہیکٹرز کے اوپر مسجدیں بنی ہوئی ہیں, ان مسجدوں میں جا کے دیکھو, بلڈنگ بہترین, ٹاپ کلاس کا آرکیٹیکٹ, ٹاپ کلاس کے بلڈرز, ٹاپ کلاس مٹیریل. صرف ایک پرابلم ہے, اللہ کی اوبیڈینس نہیں. اب آپ خود بتانا یہ سیریس ایشو ہے یا نہیں. اچھا ممکن ہے کوئی مجھ سے پوچھے نہیں اتنا سیریس ایشو نہیں, یو آر فیلنگ دیٹ وے, اتنا مسئلہ نہیں ہے. تو میں ایک اور بات کہوں گا, دین نے ہمیں کیا دینے کا پرومس کیا تھا؟ جو دین نے پرومس کیا تھا ہمیں ملے گا, وہ ہمیں ملا یا نہیں ملا؟ باقی سب کچھ چھوڑو, باقی کیا چھوڑ دو, مثلا دنیا چھوڑ دو, دنیا سے ہمیں کیا ملے گا؟ دین نے اس کا پرومس نہیں کیا تھا. مل جائے اچھا ہے, مل بھی سکتا ہے. اصل پرومس کس بات کا تھا؟ اصل پرومس اس بات کا تھا کہ خدا تعالیٰ نے فرمایا تھا ایکسکلوسیولی اللہ بذکر اللہ تطمئن القلوب, ہوشیار رہو اس کو جان لو اچھی طریقے سے ایکسکلوسیولی, دل کو اطمینان بس اللہ کی یاد سے ہوگا, کوئی اور چیز تمہارے دل کو اطمینان نہیں دے سکتی, اللہ کی یاد دے گی. اس کا مطلب کیا ہے؟ اگر دل مطمئن ہے اس کا مطلب ہے آپ کے پاس اللہ کی یاد ہے. خدا نہ کرے اگر دل مطمئن نہیں ہے اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ یہاں پہ وہ پرابلم ہے. اب میں ایک بات کہنے والا ہوں جو بہت سخت بھی ہو سکتی ہے, تو جب ہم لوگ کوئی سخت بات کہنے لگتے ہیں, ویسے بھی جب روٹین ہے پاکستان کے اندر, تو ہم لوگ کہتے ہیں بھائی دس بستہ ایک بات کہہ رہا ہوں. دس بستہ کا مطلب ہوتا ہے ہاتھ باندھ کے, ٹھیک ہے. اچھا بعض اوقات عجیب بات یہ ہوتی ہے کہ جب اسپیکر یہ کہہ رہا ہوتا ہے میں دس بستہ ایک بات کہہ رہا ہوں تو ہاتھ باندھتا بھی نہیں ہے, لیکن بعض اوقات وہ باندھ بھی لیتا ہے, کہتا ہے بھائی دس بستہ ایک بات کہہ رہا ہوں. میں آپ سے ایک بات پوچھوں گا, میں بہت معذرت چاہتا ہوں, تھوڑی سی سخت بات. آپ کی فیملیز کے اندر محبتیں بڑھ رہی ہیں؟ کیا ایسا ہو رہا ہے؟ اگر ہو رہا ہے تو بہت اچھا ہو گیا, الحمد للہ رب العالمین, معاملہ ختم ہو گیا, آپ کا دین سالڈ ہے. آپ کی نیکسٹ جنریشن میں اللہ کی اوبیڈینس بڑھ رہی ہے؟ اگر بڑھ رہی ہے بہت اچھا ہو گیا, الحمد للہ رب العالمین. فیملیز کے اسٹرکچر کولیپس تو نہیں کر رہا ہے؟ اگر نہیں کر رہا ہے بہت اچھا ہو گیا, الحمد للہ رب العالمین. کیوں؟ یہ تھریٹس ہیں آج کل. لیکن اگر خدا نہ کرے ایسا ہی ہو رہا ہے تو اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ ہم نے جو دین سے لینا تھا اس میں کوئی پرابلم آئی ہے, اس میں کوئی پرابلم آئی ہے. اور یہ وہ فیکٹ ہے جو ہمیں بہت ساری جگہ پہ ایکسیپٹ کرنا پڑ رہا ہے. کیا یہ پرابلم آئی ہے؟ دین میں کوئی پرابلم نہیں ہے, الحمدللہ رب العالمین, دین سالڈ ہے. صرف پرابلم کیا ہے؟ دین کو جو ہم ایکسیپٹ کر رہے ہیں جس طریقے سے, ہماری اورینٹیشن کیا ہے دین کے بارے میں, جتنا ہم نے سیکھا ہے دین سے یا جتنا ہم پریکٹس کر رہے ہیں, اس کو ہم لوگ کہتے ہیں دینداری. ایک ورڈ ہے دین جو خدا نے بھیجا ہے, اس میں کوئی پرابلم نہیں, الحمد للہ اکملت لکم دینکم. پرابلم کہاں پر آتی ہے؟ پرابلم آتی ہے دینداری میں, دین سیکھنے میں, دین پریکٹس کرنے میں, دین کے بارے میں جو اورینٹیشن ہے اس کے اندر. تو جو ہمارے خطرہ ہے جو مجھے لگ رہا ہے وہ یہ ہے کہ دین تو پرفیکٹ ہے, دینداری میں پرابلم ہے. اب آپ کو اور مجھے جو بات بہت جلدی فوراً کر لینی چاہیے اس سے پہلے کہ نعوذ باللہ تعالیٰ ٹائم کم ہوتا ہے اور کم ہوتا ہے, وہ یہ ہے کہ ہماری پرابلم کہاں پر ہے, ہماری پرابلم کہاں ہے. اچھا کوئی یہ کام کیوں نہیں کرے گا؟ ایک وجہ ہے جس کی وجہ سے کوئی نہیں کرنا چاہے. میں اس کو عرض کرنے کی کوشش کرتا ہوں ایک مثال سے. ایک بار پھر درود بھیجے گا, محمد والے محمد کبھی کوئی ایسا مریض دیکھا ہے؟ میں نے دیکھے ہیں کچھ دفعہ دیکھے. میں اردو کو سادہ کرنے کے سلسلے میں میں سوچتا ہوں اردو کو سادہ کروں اردو غلط کر رہا ہوں, تب مجھے بعد میں احساس ہو رہا ہے کہ کوئی سننے والا سنے گا تو کہے گا مولانا کیا وہاں جا کے اردو بھول گئے تھے. نہیں بھول نہیں گیا ہوں, میں اس کو سادہ کرنا چاہ رہا ہوں تو کام خراب کر رہا ہوں, لیکن چلو ٹھیک ہے کیا کر سکتے. آپ نے ایسا مریض دیکھا ہے جو مریض ہوتا ہے لیکن ہم اس کو بولو کہ مریض ہو تو ایکسیپٹ نہیں کرتا, ایکسیپٹ نہیں کرتا. کیوں ایکسیپٹ نہیں کرتا؟ وہ اس کی کانسیکوینسز سے ڈر رہا ہوتا ہے, ریالٹی کو اگنور کرنا چاہتا ہے. کیوں اگنور کرتا ہے؟ ایک اور مثال دیتا ہوں اس سے بھی زیادہ شدید. اللہ نہ کرے آپ نے کوئی ایسا دیکھا ہو, لیکن ایسی مثال دے دو, بعض اوقات کسی کا کوئی بہت عزیز دنیا سے چلا جاتا ہے. میں نے یہ بھی دیکھا مثال, بہت عزیز کوئی بہت ملاوے دنیا سے چلا جاتا ہے, اس کو بولو وہ دنیا سے جا چکا ہے تو وہ کیا کہتا ہے؟ کہتا ہے نہیں مرا نہیں, ایکسیپٹ نہیں کرتا. کیوں ایکسیپٹ نہیں کرتا؟ اس کو پتا ہے کہ یہ ریالٹی اتنی ٹف ہے کہ اس کو ایکسیپٹ کرنے سے مجھے شوق لگے گا. اس شوق کو اوائڈ کرنے کے لیے اس کے پاس ایک راستہ ہوتا ہے, آرٹیفیشل ریالٹی کریٹ کرنا. وہ ایک ریالٹی کو ڈینائی کرتا ہے اور ریالٹی کو اگنور کرنے کے بعد, یہ ڈینائی کرنے کے بعد اپنے لیے ایک امیجنیشن کریٹ کر لیتا ہے, اور اس امیجنیشن کے لیے کہتا ہے کہ وہ زندہ ہے, سو رہا ہے, لوگ غلط کہہ رہے ہیں. मैंने देखा एक दफा कोई बंदा था पाकिस्तान में, शहीद हो गया था, वो मारा गया था, उसने शूट कर दिया था, और वो उसकी जो उसके बहुत नज़दीकी लोग उसको एक्सेप्ट नहीं कर पा रहे, तो मुझसे फ़ोन पे कहा कि नहीं ये सो रहा है, लोग पता नहीं क्यों कह रहे हैं कि ये मर गया, मैं खुद परेशान हो गया, ये दाखिल मुझे पता चला कि वो शहीद हो चुका है। तो मैंने किसी से पूछा कि क्या हुआ, तो उसने कहा इसको शौक हुआ, एक्सेप्ट नहीं करना चाह रहा। हम लोगों को चीज़ें पता चल जाती हैं अपनी गलती की, लेकिन हम उसे एक्सेप्ट नहीं करना चाहते। क्यों? अगर एक्सेप्ट करेंगे तो मसलन फर्ज करो मुझे 50 साल के बाद कोई बताए कि तुमने जो नमाजें पढ़ी वो सही नहीं, तो अगर मैं ये बात एक्सेप्ट कर लूँ तो इसका मतलब क्या है? 35 ईयर्स की नमाजें दोबारा पढ़ रहा, तो मैं पहला रास्ता क्या करता हूँ? कहते नहीं तुम बात गलत करो। क्यों? कि मैं इसे कैसे एक्सेप्ट करूँ? अगर एक्सेप्ट करूँ तो ये प्रॉब्लम आई। आइडिया क्या है? आइडिया ये है कि हम अपने लिए कंफर्ट जोन बनाते हैं, उस कंफर्ट जोन से बाहर नहीं निकलना चाहते। हम कहते हैं दीन को इसमें फिट करो, मैं यहाँ से बाहर नहीं निकलूंगा। सही, ये थ्रेट है, ये खतरा है कि हम बाज़ औक़ात अपने कंफर्ट जोन के अंदर लिमिटेड कर लेते हैं अपने आप को, वहां से बाहर नहीं निकलना चाहते। बाहर ना निकलने के लिए आसान रास्ता ये कि हम कहते हैं जो तुम आइडिया ला रहे हो ये आइडिया सही नहीं, ये मत कीजिएगा, ये कभी मत करो, क्योंकि फिर आप इसका मतलब ये है कि अगर मैं ये काम करूंगा इसका मतलब मैं दीन से दूर चलता चला जाऊंगा और मैं एक्सेप्ट नहीं करूंगा कि मैं दीन से दूर जा रहा हूँ। तो मैं इसको कंक्लूड करता हूँ आज के लिए, 2-4 पॉइंट्स को सिर्फ डिलीवर किया मैंने आपके सामने, और इंशाल्लाह कल इसको फॉलो करेंगे। एक बार फिर दुरूद भेजेगा, मोहम्मद व आले मोहम्मद। मेरा मेन पॉइंट है अज़ान इंशाअल्लाह, इंशाअल्लाह हम बहुत जल्द अपने ईमान को देखेंगे इंशाअल्लाह। सिर्फ एक डर है, ऐसा ना हो कि हम ईमान को देखें और हम वो ना हो जो ईमान चाहते थे, ये डर है मेरे दिमाग। तो इसके लिए मैं क्या करूं? आज रात से अपने आप का अपना एक एनालिसिस करूं। मैं बहुत सादा सी एक प्रैक्टिस बताऊंगा, क्योंकि मैं स्टूडेंट, मेरा तो काम ही यही है, तो मैं मुख्तलिफ तरीकों से अपने ऊपर भी मेहनत करता हूँ, अल्लाह कबूल कर दे इंशाल्लाह, और दूसरों से भी कहता हूँ कि भाई वो करें मेहनत। तो एक सादा सा काम आप भी कर लीजिए आज रात, और अगर आपने कर लिया और कल और परसों फिर वीकेंड भी है तो आप इसके लिए आपको टाइम भी मिल सकता है। मेरा ख्याल बहुत सादा सा एक काम, अल्लाह इंशाल्लाह कामयाबी नसीब करे। आप कहीं थोड़ी सी देर के लिए पीसफुली बैठ जाइए, साइलेंट, मोबाइल स्विच ऑफ, अपने आप से एक सवाल पूछिए, मैं अपने आप को जानता हूँ मैं कौन, इमाम मुझे एक्सेप्ट कर लेंगे, मेरे अंदर कोई प्रॉब्लम तो नहीं। अगर कल मुझे अपने इमाम के बराबर में बैठना हो तो मेरे अंदर कोई ऐसी ट्रबल तो नहीं है कि जो मुझे बैठने नहीं दे, इसको चेक करें और अपना अच्छी तरह से एक एनालिसिस करें। कल मैं थोड़ी सी इसकी डेप्थ अर्ज करूंगा कि आपने जो चेक करना है उसकी डेप्थ क्या है, लेकिन सिर्फ इशारे के तौर पर आपके सामने इंशाल्लाह खुदावंदी नसीब करे जब मैं और आप अपने इमाम के सामने बैठे हों, हम जिनके सामने बैठे होंगे उनको हमारे सारे सीक्रेट्स, सारे राज पता होंगे। अगर वो अल्लाह की हुज्जत है और हैं, और अल्लाह यालमु खायनतल आयुन वमा तुख्फि सुदूर, आंखों की खयानत को जानता है, दिलों के छुपे हुए राज जानता है, जिसको मैं कल एक्सप्लोर करने की कोशिश करूंगा। ये जो दिलों के छुपे हुए राज है ये क्या है? ये राज सिर्फ ये नहीं है कि मेरे बैंक में बैलेंस कितना है, ये वो राज नहीं है, ये कुछ और राज है जो मैं अर्ज करने की कोशिश करूंगा। इशारतन कह देता हूं, मैं जो मजलिस पढ़ रहा हूं, असल नियत क्या है आपको पता है क्या है? नहीं, आपके पास तकरीबन कोई रास्ता नहीं है कि आपको पता चले मेरी असल नियत क्या है। ये खुदा जानता है, ये खुदा जानता है। जब मैं लोगों से मिलता हूं तो मेरी ट्रू इंटेंशन जो मेरी डेप्थ के अंदर होती है वो क्या है, ये कौन जानता है? सिर्फ खुदा जानता है। और अजीब बात ये है, ये कुछ अर्से पहले मुझे ये बात समझ में आई, कुछ दफा ऐसा होता है कि खुद हम भी भूल जाते हैं कि हमारी इंटेंशन क्या है। इग्नोरेंस को अपने ऊपर इतना ज्यादा डालते हैं कि दूसरों को तो नहीं बताते, खुद भी भूल जाते हैं कि हमारी ट्रू इंटेंशन क्या है। लेकिन हम भुला भी दें तो खुदा जानता है। अगर हम इग्नोर कर भी दें कि नहीं अच्छा है अच्छा अच्छा है, फिर भी खुदा जानता है। अच्छा, खुदा जानता है, उसका निजाम जानता है या नहीं जानता? सब जानता है, उसका निजाम जानता है, उसमें उनकी हुज्जत भी शामिल है। इमाम तशरीफ लाए हो फर्ज कर लेते हैं, वो हमें एक मौका दे कि हम उनके पास जा सकते हो, अपने आप को सिर्फ एनालिसिस कर रहे, हमारे अंदर कोई ऐसी खराबी तो नहीं है जो रुकावट बन रही, इसको हमारी डीलिंग के अंदर, हमारी इंटेंशन के अंदर, हमारे पास्ट में, हमारी प्रैक्टिसेस के अंदर और हमारी ओरिएंटेशन के अंदर, इन सब के अंदर ढूंढने कोई प्रॉब्लम तो नहीं, इसको एक्सप्लोर करें। अच्छा, फाइनली बिल्कुल टाइम खत्म है, चंद जुमले मसाइल के अर्ज करने हैं, बस एक जुमले के ऊपर ले जाते हुए, ये जो करबला में तादाद बहुत कम है उसकी वजह ये नहीं है कि ये सब लोग जो नहीं आए ये नमाज नहीं पढ़ते थे, बहुत सारे पढ़ते थे, कोई ऐसी वजह नहीं है कि जो नहीं आए वो कुरान नहीं पढ़ते थे, सब पढ़ते होंगे। हम सबको मालूम है इन चीजों से डिफरेंस नहीं बना है, ये बहुत इंपॉर्टेंट है, इसके बगैर दीन नहीं है। लेकिन मेन डिफरेंस करबला के अंदर जो लोग इमाम का साथ दे रहे थे, जो नहीं दे रहे थे, वो ये रिचुअल्स नहीं थी, जबकि ये बहुत इंपॉर्टेंट है, ये रिचुअल नहीं, इसके पीछे उनकी अपनी पर्सनैलिटीज थी, उनके पीछे उनके अपने सीक्रेटली हिडन पर्सनैलिटीज थी, उनके अंदर अगर कोई इंप्योरिटी थी उसने उन्हें करबला नहीं आने दिया, चाहे वो आरजू भी कर रहे हो, चाहे वो ये सोचते हो कि शायद पहुंच जाए, काश पहुंच जाए, नहीं पहुंच पाएंगे, क्यों? वो इंप्योरिटीज अंदर थी। वरना आपने खुद सुना है बहुत सारे लोग इमाम के लश्कर में नहीं थे, उनके खिलाफ थे, बाद में इमाम पर रोए भी है कि हम क्यों गए थे, लेकिन कुछ है अंदर, वो अपना काम कर रहा होता है डिसाइसिव मोमेंट के ऊपर। मैं जो आपसे अर्ज करना चाह रहा हूँ वो सिर्फ ये नहीं है कि आप नमाज पढ़ते हैं या नहीं पढ़ते, आप कुरान पढ़ते हैं या नहीं पढ़ते, आप अजान आते हैं या नहीं, इसके पीछे जाना चाह रहा हूँ, आपकी जो हिडन पर्सनैलिटी है, मेरी और आपकी हिडन पर्सनैलिटी, उस हिडन पर्सनैलिटी के अंदर कोई इम्प्योरिटी ऐसी ना हो जो रिजिस्ट करे हमारे इमाम को ज्वाइन करे, ये इशू। और उसको एक्सप्लोर करना, कैसे एक्सप्लोर करें, उसको सही कैसे करें, ये मेरे ख्याल में दुनिया का सबसे सख्त काम, ये सबसे सख्त काम है, क्योंकि आपको अपने अगेंस्ट कुछ करना होता है और बहुत कुछ करना होता है। लेकिन अल्हम्दुलिल्लाह रब्बिल आलमीन, खुदा रमजान ने हमें बहुत सारी जगहों पे फेवर्स दिए, अल्लाह का एहसान, हम जो यहां तक आ सके, ये भी अगर खुदा फेवर्स ना करता तो हम नहीं आ सकते थे। इसका मतलब ये है कि खुदा नमताल हमें हेल्प करना चाहता है, खुदा नमताल चाहता है कि हम कुछ करें। और जो मेरा ख्याल है, मैं अगर अपनी जिंदगी को देखता हूँ तो मुझे समझ में आता है कि शायद सबसे बड़ी जो खुदा नमताल ने हमें नेमत दी है, मेरा इल्म इतना नहीं कि मैं उसको लिस्ट करूँ और प्रायोरिटाइज करूँ 1, 2, 3, 4, लेकिन अगर मैं उन नेमतों को काउंट करूं जो सबसे बड़ी इम्पोर्टेंट नेमत है खुदा ने दी है, तो उसमें से एक नेमत जो खुदा ने हमें बहुत इम्पोर्टेंट, बहुत बड़ी दी है, वो ये कि हमारे दिल में इमाम हुसैन के लिए याद नहीं रखी है, रिमेम्बरेंस नहीं है, लव है, मोहब्बत रखी है, अफेक्शन, इमोशंस। एक दफा कोई याद करता है इमाम को, याद करता है तो क्या होता है, एक जगह बैठा रहता है, कहता है इमाम हुसैन थे, उन्होंने ये किया, उन्होंने ये किया, उन्होंने ये किया, दैट्स इट, खुदा ने हमें याद नहीं दी है, सिर्फ अल्हम्दुलिल्लाह की याद भी है, सिर्फ याद नहीं दी है, याद के पीछे क्या दी है? याद के पीछे मोहब्बत दी, याद के पीछे जज्बे दिए, इस याद के पीछे खुदा ने एक ताल्लुक दिया, एक अटैचमेंट दी। क्या निशानी है इस बात की कि खुदा ने हमें अटैचमेंट दी? क्या निशानी इस बात की कि खुदा ने हमें मोहब्बत दी? तो मैं अपने आप से पूछता हूं कि दुनिया में कोई है जिसके लिए मैं इतना रोया हूं जितना इमाम हुसैन के लिए? है कोई ऐसा? तो मेरा दिल जानता है, मैं जानता हूं, हम सब जानते हैं, हम दुनिया में किसी के लिए इतना नहीं रोए जितना हम इमाम हुसैन के लिए। खुदा ने ये मोहब्बत हमारे दिलों के अंदर इतनी गहरी जगह में रख दी है, ना हम बुला सकते हैं और ना वो मोहब्बत हमसे कम हो गई। अल्हम्दुलिल्लाह। तो इस मोहब्बत को बढ़ाने के लिए क्या करें? ये हमारे यहाँ बहुत अच्छा होता है कि जब मसाइब शुरू होते हैं तो लाइट्स बंद कर दी जाती है, थोड़ा माहौल बनाया जाता है ताकि हमें करबला की वो बीवियां याद आए जो अंधेरों में बैठी थी। हमें वो काफिला याद आए जो कैदखाने के अंदर था, हमें वो मसाइब याद आए। अल्लाह का करम है, खुदा ने हमारे दिलों को कुछ ऐसा कर दिया है कि अब हमें कोई तफसील नहीं भी कहता, सिर्फ इशारा करता है तो हमें कुछ चीजें समझ में आ जाती। मैंने बहुत आजमाया इस बात को, मैं दुनिया में जहां जाता हूं उनके सामने अगर इतना ही कह दूं, एक प्यासी यतीम बच्ची, अल्लाह जानता है कि हम लोग फौरन समझ जाते हैं किसका तस्किरा है, क्या बात होने वाली है। आज तो बहुत मुख्तसर मसाइब में पढ़ूंगा आपकी खिदमत में, बस इतना अर्ज करूंगा ताकि दो आंसू आप इमाम हुसैन के गम भी शरीक हो जाए किसी तरह। हमारे पास एक रिवायत मौजूद है आशूर के दिन के लिए, जब सैयदुश्शुहदा खेमे में आखिरी दफा अलविदा करने के लिए आए, तो हमारे पास एक रिवायत मौजूद है कि सैयदुश्शुहदा की छोटी बच्ची ने इमाम हुसैन से कहा कि बाबा आखिरी दफा मुझे गले लगाओ। ये रिवायत है हमारे पास। बाज लोगों ने कहा कि शायद ये रिवायत मजबूत नहीं है, बाज लोगों ने कहा कि इसकी सनद में कमी है, बाज लोगों ने एक्सेप्ट किया कि नहीं ये रिवायत सही है, लेकिन मैं कहूंगा इस तरह की एक रिवायत मौजूद है। लेकिन अज़ीज़ों, मैं सिर्फ आपसे एक जुमला अर्ज करना चाह रहा हूं, अगर मैं ये फैसला ना करूं कि बच्ची ने उस शाम में इमाम हुसैन से कहा या नहीं कहा, लेकिन एक का मैं आपको यकीन दिला सकता हूं, जब ये बच्ची मख्तल में गुजर रही थी तो इमाम हुसैन ने कहा था। अगर कोई मुझसे कहे ना कि हमें नहीं मालूम उस बच्ची ने असर के वक्त कहा था या नहीं कहा था, तो मैं कहूंगा अच्छा उसको भूल जाओ, ये बताओ कि जब ये बच्ची इमाम हुसैन की लाश के बराबर से गुजरी, आया इमाम हुसैन ने कहा था या नहीं कहा था, इलैया इलैया। शहादा की जब ये बच्ची वहां से गुजर रही थी, इस लाशी के ऊपर न सर था, न कोई लिबास था, न कोई निशानी बची थी। जब बीबी ने इस लाशी के सीने के ऊपर अपना सर रखा, बीबी से न तशरीफ लाई, उन्होंने बच्ची से पूछा तुमने इस लाशी को कैसे पहचाना, उस बच्ची ने कहा इस लाशी में से आवाज आई थी, इलैया इलैया या बुनैया, ए मेरी अजीज बच्ची मेरे पास आ जा। لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي قلب ينقلبون فرمادي يا رب تجب على النبي وعلى آل نبيك اس قلب کو اپنی بارگاہ میں قبول فرما، ان کی نورانیت سے ہمارے قلوب کو منور فرما، خدا دنیا اور آخرت میں اہل بیت کی شفاعت نصیب فرما، پروردگارا ان کے وارث کے ظہور میں تعجیل فرما، کے ظہور کا دن دیکھنا نصیب فرما، ان کی نصرت اور ان کی نصرت کی راہ میں شہادت نصیب فرما۔ ربنا تقبل منا انت السميع العليم۔ जन्म दिन।